यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न अदालतको अनुमति। बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुने। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ। अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी। ब्रिज कोर्सका नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको 1 महिना पुग्दा पनि ती देशहरूबीच द्वन्द जारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले 10 दिन थुनामा राख्न म्याद थपको अनुमति मागे पनि अदालतले उहाँहरूलाई 5 दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिनुभयो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासले हिजो एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई 5 दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। उक्त रिटमा आज सुनवाई हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुटुको धड्कन असामान्य भएको समस्याका कारण अस्पताल भर्ना हुनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्य स्थितिबारे एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहनु भएको जानकारी दिएको छ। जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। हिजो बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार अदालतले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 बमोजिम हिजोदेखि लागू हुने गरी 7 दिनको म्याद थपको अनुमति प्रदान गरेको हो। सम्पत्ति शुद्धिकरण कसुरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ पर्नुभएका खड्काको हिजो बयान कार्य शुरू भए पनि उहाँ विरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने लगायत अनुसन्धान सम्बन्धी थप कार्य बाँकी नै रहेकाले सो प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको हो। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई राति करिब 11 बजे पक्राउ गरेको जनाइएको छ। दुम्बाराही स्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो। उहाँमाथि एक बालिकालाई घरमा राखेर बाल श्रम गराएको आरोप लागेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप बेटिङ एप र त्यस सम्बन्धी वेबसाइट बन्द गराएको छ। मन्त्रालयले बेटिङ एप र वेबसाइट 24 घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गराएको हो। संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो मन्त्रालयका सहसचिव सहित महाशाखा प्रमुखहरूसँगको बैठकमा बेटिङ एप र त्यस सम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिए लगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया शुरू गरेको थियो। मन्त्री परिषदको यही चैत 13 गतेको बैठकले अवैध रूपमा संचालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। सरकारले ब्रिज कोर्सका नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्सका नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न निर्देशन दिएको हो। मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने देखिएको जनाउँदै आगामी वैशाख 1 गतेदेखि पूर्ण रूपमा कार्यक्रम बन्द गर्न सम्बन्धित संस्थाहरूलाई निर्देशन दिएको हो। सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो। हिजो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ। पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गरिने जनाइएको छ। गृहमन्त्री सुदन गुरूङले आम नागरिकको सुरक्षा हुने गरी मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा हिजो भएको कार्यक्रममा गृहमन्त्री गुरूङले विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो। गृहमन्त्री गुरूङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोत साधन परिचालन गर्न हिचकिचाउन नहुने पनि बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कर्मचारीहरूलाई आफ्ना जिम्मेवारीप्रति प्रतिबद्ध इमान्दार र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा कर्मचारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन जोड़ दिनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धिकरण रिट संशोधन विरूद्धको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीम मुसलमानको इजलासले उक्त मुद्दा सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न हिजो आदेश दिएको प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रसव पीड़ामा रहेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बाजुरा लगायत भौगोलिक रूपमा विकट क्षेत्रहरूमा प्रसव पीड़ा खेप्नु परेका र जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीलाई उपचारका लागि हेलिकप्टर मार्फत अस्पतालमा पुर्याउने काम भइरहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
राष्ट्रपति महिला उत्थान कार्यक्रम बाजुरा लगायत भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रभावकारी बन्दै गएको छ। प्रसव पीड़ा खेप्नु परेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि यो सेवा वरदान नै साबित भएको छ। करिब 2 वर्ष अगाडि इक्टोबिक गर्भावस्थाका कारण अत्यधिक रक्तस्राव हुँदा हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएकी बडीमालिका नगरपालिका वडा नम्बर 8 मार्तडीकी सन्तोषी थापा
उद्धार भएर चाहिँ बाजुरा जिल्ला अस्पतालदेखि सुर्खेत प्रादेशिक अस्पतालमा चाहिँ मेरो स्वास्थ्य उपचार भएको, मेरो लागि चाहिँ नयाँ जीवनको चाहिँ सुरुवात भयो। यदि त्यो नभइदिएको खण्डमा चाहिँ म यो संसारमा हुने थिएन।
बाजुरामा सहज सड़क छैन, अस्पतालहरूमा समेत गुणस्तरीय सेवा छैन। असहज स्थिति भएका सुत्के र गर्भवतीलाई सुर्खेत, नेपालगंज, धनगढ़ी र काठमाडौँ पुर्याउनु यहाँका नागरिकको बाध्यता हो। बाजुरा जस्ता विकट क्षेत्रका विपन्न स्थानीयका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको बताउनुहुन्छ जिल्ला अस्पताल बाजुरामा कार्यरत अनमी पार्वती शाह।
यहाँ हवाईउद्धार धेरै प्रभावकारी छ, किनभने दुर्गम हवाईउद्धार राम्रै छ, शिक्षाको अभाव भएर बच्चा पाइहाल्छ, ज्यान जोखिममा पारेर पनि बच्चा पाउँछ, अनि त्यस्तो आमालाई त छिटो भन्दा छिटो उद्धार गर्नु, धेरै रगत भग्यो भने अब त्यस्तो आमाहरूले पनि छिटो भन्दा छिटो हवाईउद्धार नै गर्नु धेरै प्रभावकारी छ।
यो कार्यक्रम लागू भए पश्चात बाजुरामा हालसम्म लामो प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेका र गर्भवती तथा सुत्केरी हुँदा समस्या देखिएका 38 जना महिलाको जिल्ला प्रशासन कार्यालय बाजुरा र स्थानीय पालिकाहरूको समन्वयमा निशुल्क हवाई उद्धार गरिसकिएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएका कारण दुर्गम हिमाली बस्तीका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोगाउने उद्देश्य बमोजिम सरकारले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडा सैनी,
कार्यक्रमबाट यो बाजुरा जिल्लाबाट अहिलेसम्म 38 जना महिला
निशुल्क हवाई उद्धार कार्यक्रम बाजुरा लगायत दुर्गम पहाडी जिल्लाहरूमा प्रभावकारी बनेसँगै गम्भीर स्वास्थ्य समस्यामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउने अवस्थामा समेत कमी आएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। केन्द्रीय कार्यालय प्रेस डाँडामा हिजो बसेको पार्टीको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको सांसद युवराज दुलालले जानकारी दिनुभयो। इलामको रोङ गाउँपालिका 4 बाखुर स्थित सड़क खण्डमा पहिरो खस्दा मेची राजमार्ग अवरूद्ध भएको छ। हिजो साँझ पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारका प्रमुख चन्द्र राउतले जानकारी दिनुभयो। चितवनको नारायणी नदी नजिक पानी जमेको खाल्डोमा डुबेर 2 किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका 16 किशोरद्वय समन रमतेल र प्रशान्त छेत्रीको डुबेर मृत्यु भएको हो। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गरिएको छ। काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माले हिजो काठमाडौँमा आयोजित कार्यक्रममा 50,000 रूपियाँ राशिको सो पुरस्कार प्राध्यापक डाक्टर आचार्यलाई प्रदान गर्नुभयो। खानेपानी आपूर्तिका लागि प्रयोग भइरहेको लिफ्टिङ प्रणाली बिग्रिँदा लमजुङको मध्य नेपाल नगरपालिका 2 तान्द्राङ टक्सारको माथिल्लो क्षेत्रका करिब 500 उपभोक्ताले खानेपानी अभाव भोग्नु परेको छ। पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा ऱ्याफ्टिङ शुरू गरेका छन्। पर्यटन राजधानी पोखरा घुम्न जाने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुस्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा व्यवसायीले ऱ्याफ्टिङ शुरू गरेका हुन्। नेपाल कृषि प्रधान देश भए पनि प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानमा समेत आत्मनिर्भर हुन सकेको छैन। धानमा आत्मनिर्भर हुन चैते धान खेतीको विस्तार गर्नुपर्नेमा धान विज्ञहरूले जोड़ दिइरहेका भए पनि सिंचाईको अभाव र खेतीयोग्य जमीन कम हुँदै जानु तथा भएको जमीनमा पनि युवा पलायनका कारण खेती हुन नसक्नुले यसमा चुनौती देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पछिल्ला वर्षहरूमा पर्वत जिल्लामा चैते धान रोपाई हुने खेत क्रमशः घट्दै गएको छ। सिंचाईको अभाव, हिउँदे समयमा पानी नपर्ने, खोलानाला सुक्ने समयमा मल बिउ नपाउनु साथै लगानी उठ्न गाह्रो हुँदा चैते धान रोपाई घट्दै गएको कृषक शिव दर्जीको भनाइ छ।
पानीको समस्या, बिउ मलको समस्या छ, मल टाइममा हुन्न, बिउको मूल्य नै एकदम महँगो छ नि त, त्यही भएर त्यसको जति हामी यहाँ लगानी लाग्यो त्यो लगानी उठ्दैन।
गाउँका युवा जनशक्ति वैदेशिक रोजगारी तर्फ लागेकाले खेती गर्ने मानिसको अभाव बढ्दो छ। श्रम गर्ने मानिसको कमी, खेतीयोग्य जमिन विस्तारै घडेरी तथा अन्य प्रयोजनमा रूपान्तरण हुनु साथै उत्पादनको उचित मूल्य नपाउनुले पनि किसानहरू चैते धान खेतीबाट टाढिँदै गएका छन्। अगुवा कृषक नवराज शर्मा,
चैते
धान रोपाई हुने क्षेत्र वर्षेनी घट्दो क्रममा रहेको कृषि कृषि विकास कार्यालय पर्वतको रेकर्डमा छ। कार्यालयमा रहेको तथ्याङ्क अनुसार 2079-80 440 हेक्टरमा रोपाई गरिएको थियो भने 2080-81 380 हेक्टर, त्यस्तै 2081-82 340 हेक्टरमा सीमित रहेको कार्यालयका कृषि विज्ञ प्रकाश चौधरी बताउनुहुन्छ।
हाम्रो यो पर्वतमा 79-80 चाहिँ हाम्रो 440 हेक्टरमा थियो भनेपछि 80-81 चाहिँ 380 81-82 चाहिँ 340 रहेको छ। सरसर्थी हेर्दाखेरि चाहिँ हाम्रो विगत 3 वर्षमा चाहिँ पर्वत जिल्लामा चाहिँ चैते धानको चाहिँ खेती चाहिँ घट्दो क्रममा देखिएको छ र एरिया घट्दो क्रममा देखिएको हुनाले चाहिँ उत्पादन पनि घट्दो क्रममा रहेको छ।
देशभर देखिएको यही प्रवृत्तिको असर पर्वतमा पनि परिरहेको छ, जसका कारण यहाँ चैते धान रोपाई हुने खेत वर्षेनी घट्दै गएको हो। चैते धान रोप्ने किसानलाई समयमा मल बिउ र कृषिमा आधारित थप कार्यक्रम ल्याउने हो भने कृषि गर्न छाड्ने क्रम केही हदसम्म रोकिने थियो। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको एक महिना पुग्दा पनि ती देशहरूबीच द्वन्द जारी नै छ। इरानको राजधानी तेहरानका विभिन्न भागहरूमा व्यापक बम आक्रमण तथा क्षेप्यास्त्र प्रहार भइरहेका छन्। आफ्नो शैक्षिक संस्थाहरूमा भएको आक्रमणको बदलामा इरानी सेनाले पश्चिम एसियाका अमेरिकी र इजरायली विश्वविद्यालय तथा क्याम्पस भवनहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। यसैबीच अमेरिकी सेनाको केन्द्रीय कमाण्डले थप 3500 सैनिक पश्चिम एसियाको जल क्षेत्रतर्फ पठाएको छ भने इरानले देशलाई सहज रूपमा लिएको छ। पाकिस्तानले युद्ध अन्त्यका लागि टर्की, इजिप्ट र साउदी अरेबियाका विदेश मन्त्रीहरूसँग हिजो छलफल गरेको छ। हुथी विद्रोही समूहले पनि यमनबाट इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको छ। अब आर्थिक समाचार।
वर्तमान सरकारले देशको आर्थिक क्षेत्रको विकास तथा लगानीको वातावरण निर्माणका लागि 100 बुँदे कार्ययोजना अन्तर्गत विभिन्न कार्ययोजना अघि सारेको छ। देशको पूर्वाधार विकासलाई द्रुत, व्यवस्थित तथा लगानी मैत्री बनाउन नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका सम्पूर्ण परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गरिने भएको छ। त्यसका लागि राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा 90 दिनभित्र सबै परियोजनालाई सरकारी कोष, सार्वजनिक निजी साझेदारी, निजी लगानी र मिश्रित लगानी ढाँचामा वर्गीकरण गरी पुँजी परिचालन, जोखिम बाँडफाँड, कार्यान्वयन ढाँचा तथा समय सीमा सहितको नेशनल प्रोजेक्ट स्कट चार्ट पाइपलाइन 90 दिनभित्र तयार गरी सार्वजनिक गरिने भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई तोकी बमोजिमका सेवा उपलब्ध गराउन एक महिनाभित्रै एकद्वार स्वीकृति प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने, देशमा उद्यमशीलता प्रवर्धन, लगानीको वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो, 2 महिनाभित्र र झन्झट रहित बनाउन स्टार्टअप फास्ट ट्र्याक प्रणाली लागू गर्ने कार्ययोजनामा उल्लेख छ। साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था नेपाल राष्ट्र बैंकले 30 दिनभित्र मिलाउने कार्ययोजनामा उल्लेख छ। व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमति लिनुपर्ने विषयलाई एकीकृत गरी 45 दिनभित्र वान डोर बिजनेस प्लेटफर्म मार्फत सेवा उपलब्ध गराउने कार्ययोजनामा उल्लेख छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालले नयाँ सरकारद्वारा सार्वजनिक गरिएको ऊर्जा क्षेत्र सम्बन्धी कार्ययोजनाको स्वागत गरेको छ। इपानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्ययोजना कार्यान्वयन भएमा मुलुकको ऊर्जा विकासमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेको छ। इपानले मुलुकको कुल विद्युत उत्पादन क्षमता करिब 4000 मेगावाट नाघिसकेको र त्यसमा निजी क्षेत्रको योगदान करिब 3350 मेगावाट भन्दा बढ़ी रहेको इपानका अध्यक्ष गणेश कार्कीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र संरक्षण र प्रवर्धनका लागि तयार गरिएका रणनीति तत्कालै कार्यान्वयन गर्ने निर्णय नवगठित सरकारले गरेकोमा त्यसको स्वागत गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रेस विज्ञप्ति जारी गर्दै महासंघको मागलाई सम्बोधन गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति पीएसपीपी को तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको छ। शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारलाई पीएसपीपी को अवधारणा पेश गरेको महासंघका अध्यक्ष ढकालले बताउनुभयो। नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 71.05 अंकले घटेर 2879.11 को बिन्दुमा कायम भएको छ। आइतबार बजारमा 333 कम्पनीहरूका 3,52,48,000 किता शेयरहरू 15,03,33,00,000 रुपियाँमा किनबेच भएका छन्।
भुवन आचार्य, अब खेल समाचार।
बक्सर अविरल घिमिरेले केवान क्रस 188 किक बक्सिङ च्याम्पियनशीपको उपाधि चुप्न सफल भएका छन्। बक्सिङ खेल क्षेत्रमा हिमालय चितुवाबाट विश्व परिचित उनी केवान क्रसको उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाड़ी पनि बनेका छन्। जापानको टोकियो शहरमा सम्पन्न भएको सो प्रतियोगितामा हिमालयन चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनः दोस्रो पटक टाइटल बेल्टको उपाधि रक्षा गरेका हुन्। केवान क्रस 188 किक बक्सिङ च्याम्पियनशीपलाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ। टोकियो नागियो स्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित हिट किक बक्सिङ क्लब मार्फत हिमालयन चितुवाले खेल्दै आएका छन्। हालसम्म उनी तीन पटक किक बक्सिङ, तीन पटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन इस्का टाइटल र केवान क्रस 175 टाइटल जित हासिल गरिसकेका छन्। गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक विभागीय टोलीमाथि ऐतिहासिक जित हासिल गरेको छ। तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफलाई 43 रनले पराजित गरेको हो। वर्षाका कारण ढिला शुरू भएको खेलमा प्रत्येक टोलीले समान 21 ओभर पाएका थिए। गण्डकीले दिएको 151 रनको लक्ष्य पछ्याएको एपीएफ 18.3 ओभरमा 107 रनमा अल आउट भएको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश 21 ओभरमा 7 विकेट गुमाएर 150 रन बनाउन सफल भएको थियो। पहिलो जित हात पारेको गण्डकीको चौथो खेलबाट 3 अङ्क भएको छ। पराजित एपीएफको समान खेलबाट 3 अङ्क नै रहेको छ। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ। बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमी राखेको हो। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई 3 विकेटले पराजित गरेको हो। वर्षाका कारण खेल 28 ओभरमा छुट्याइएको थियो। बागमतीले दिएको 209 रनको लक्ष्य आर्मीले इनिङको अन्तिम बल बाँकी रहँदा 7 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि आर्मीले टस जितेर ब्याटिङ रोजिएपछि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित 28 ओभरमा 208 रनको एकफल तयार पारेको थियो। जितपछि चार खेलमा 7 अङ्कका साथ आर्मी शीर्ष स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलमा 2 अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा छ।
आज देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 21.2 र न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न अदालतको अनुमति। बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुने। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ। अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी। ब्रिज कोर्सका नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको एक महिना पुग्दा पनि ती देशहरूबीच द्वन्द जारी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।